यो आकाशवाणी खरसाङ हो। अब प्रादेशिक समाचार रोशनी छेत्रीबाट सुन्नुहोस्। मुख्य समाचार। लोकसभामा चुनाव सुधारहरूमाथि चर्चा जारी छ। गृहमन्त्री अमित शाहले राष्ट्रगीत वन्दे मातरम देशभक्ति त्याग र राष्ट्रिय चेतनाको प्रतीक बनेको छ, जसले स्वतन्त्रता आन्दोलनको मार्ग प्रशस्त गरेको बताउनु भएको छ। सर्वोच्च न्यायालयले आज पश्चिम बंगाल र अन्य राज्यहरूमा एफआईआरको दोस्रो चरणको अभियानमा संलग्न बीएलओ र अन्य अधिकारीहरूलाई प्राप्त धम्कीलाई गम्भीरतापूर्वक लिएको छ। दार्जीलिङका लोकसभा सांसद राजु विष्टले संसदको वर्तमान सत्रमा पश्चिम बंगालमा विभिन्न योजनाहरूबारे जानकारी लिएको बताउनु भएको छ र लेप्चा भाषालाई विद्यालयको पाठ्यक्रममा समावेश गरिनुपर्ने मागमा लेप्चा समुदायले आज कालेबुङदेखि कोलकातासम्म पैदल यात्रा शुरू गरेको छ। अब समाचार विस्तारसित। लोकसभामा निर्वाचन सुधारहरूमाथि चर्चा जारी छ। चर्चामा हस्तक्षेप गर्दै कानून एवं न्याय मन्त्री अर्जुन राम मेघवालले भन्नुभयो, कंग्रेस शासनकालमा धेरै पटक मतदाता सूचीको विशेष गहन पुनरीक्षण गरिएको थियो, तर अहिले विपक्षीहरूले यस अभ्यासमाथि प्रश्न उठाइरहेका छन्। वहाँले देशको मतदान संरचनाको प्रशंसा गर्नुहुँदै स्वतन्त्रतादेखि नै सबैलाई समान मताधिकार प्राप्त भयो बताउनुभयो। वहाँले भन्नुभयो, नरेन्द्र मोदी सरकारले नारी शक्ति वन्दन अधिनियम पारित गरेको छ, जसमा लोकसभा, राज्य विधानसभा र दिल्ली विधानसभामा महिलाहरूका लागि कुल सीटहरूको एक तिहाई आरक्षित गर्ने माग गरिएको छ। गृहमन्त्री अमित शाहले राष्ट्रगीत वन्दे मातरम देशभक्ति त्याग र राष्ट्रिय चेतनाको प्रतीक बनेको छ, जसले स्वतन्त्रता आन्दोलनको मार्ग प्रशस्त गरेको बताउनु भएको छ। आज राज्यसभामा वन्दे मातरम गीतको 150 वर्षगाठमा चर्चाको शुरूआत गर्नुहुँदै श्री शाहले भन्नुभयो, यो अमर कृतिले भारत माता प्रति कर्तव्य र समर्पणको भावना जागृत गर्दछ। वहाँले भन्नुभयो, वन्दे मातरम स्वतन्त्रता संग्रामको समयमा पनि आवश्यक थियो, अहिले पनि छ र देश 2047मा विकसित भारत भइन्जेल यसको आवश्यकता रहनेछ। यसरी नै राज्यसभामा विपक्षका नेता मल्लिका अर्जुन खड्गेले कंग्रेसले स्वतन्त्र संग्राम अवधि वन्दे मातरमलाई नारा बनाएको बताउनुभयो। पश्चिम बंगालमा जारी विशेष गहन पुनरीक्षण एसआईआर प्रक्रिया अवधि राज्यभरिबाट 56,37,000 मतदाताहरूको नामलाई अंशग्रहणीय को रूपमा चिन्हित गरिएको छ, अर्थात यी मतदाताहरूको इन्युमरेशन फारम जमा भएको छैन। यसबाट स्पष्ट हुन्छ यिनीहरूको नामलाई मतदाता सूचीबाट काटिनेछ। सुन्नुहोस् हाम्रो संवाददाताबाट एक रिपोर्ट।
मुख्य निर्वाचन अधिकारी कार्यालयका एकजना वरिष्ठ अधिकारीले आज बताए अनुसार अहिलेसम्ममा राज्यमा 7,66,00,000 नामाङ्कन प्रपत्र वितरित गरिसकिएको छ। अधिकारी अनुसार अहिलेसम्ममा असंग्रहणीय बताइएको 56,00,000 नामहरूलाई प्रारूप मतदाता सूचीमा सामेल गरिने छैन। यसमा 23,98,000 दिवंगत मतदाता, 10,95,000 मतदाताहरूको ठेगाना पत्ता लागेन, जबकि 19,65,000 अन्य स्थानमा स्थानान्तरित गरिसकिएको छ भने 1,32,000 दोहोरिएको नाम तथा 47,832 अन्य कारणहरूले हटाइएको सामेल छन्। यसैबीच भारतीय निर्वाचन आयोग बुथ स्तर अधिकारीले मोबाइल अनुप्रयोगलाई अपडेट गरेका छन्, जसको मुख्य उद्देश्य मतदाता सूचीमा दर्ता जाली वा दोहोरिएको नामहरूको पहिचान गर्नु हो। अधिकारीले नयाँ संस्करणमा सत्यापनको प्रक्रिया अधिक सरल र प्रभावकारी भएको बताएको छ। आकाशवाणी खरसाङका लागि प्रवेश राईको रिपोर्ट।
सर्वोच्च न्यायालयले आज पश्चिम बंगाल र अन्य राज्यहरूमा एसआईआरको दोस्रो चरणको अभियानमा संलग्न बीएलओ र अन्य अधिकारीहरूलाई प्राप्त धम्कीलाई गम्भीरतापूर्वक लिएको छ र निर्वाचन आयोगलाई त्यस्ता मुद्दाहरूको संज्ञान लिन भनेको छ। मुख्य न्यायाधीश सूर्यकान्त र न्यायाधीश जयमाला बागचीको पीठले निर्वाचन आयोगलाई भनेको छ, मतदाता सूचीहरूको विशेष गहन पुनरीक्षणको काममा विभिन्न राज्य सरकारको सहयोगको कमीलाई गम्भीरतापूर्वक लिनु दिनुपर्छ। पश्चिम बंगालका विपक्षी दलका नेता शुभेन्दु अधिकारीले राज्यको तृणमूल कंग्रेस सरकारमाथि ठूलो आरोप लगाउनु भएको छ। उहाँले भन्नुभयो, टीएमसी सरकारले एससी एसटी र ओबीसी प्रमाणपत्र जारी गर्ने उद्देश्यका साथ राज्यभरि तीव्र गतिमा शिविरहरू आयोजना गरिरहेको छ। शुभेन्दु अधिकारीले यी शिविरहरू कागजात नभएका घुसपैठिया र नक्कली दावीकर्ताहरूलाई फाइदा पुर्याउन प्रयोग गरिएको दावी गर्नुभएको छ। उहाँले निर्वाचन आयोगसित 24 जूनपछि जारी भएका सबै प्रमाण पत्रको कडाईका साथ जाँच गर्नुपर्ने माग गर्नुभयो। बिहारमा एसआईआरको पहिलो चरण 24 जूनमा शुरू भएकोले त्यसपछि जारी गरिएका कागज पत्रमाथि विशेष नजर राख्नुपर्ने अधिकारीको तर्क छ। संविधान सभाको पहिलो बैठकको 79 वर्षगाठको अवसरमा तृणमूल महिला कंग्रेस टीएमसीले आज मध्य कोलकातामा रयालीको आयोजना गरेको छ। राज्यकी वित्त मन्त्री चन्द्रिमा भट्टाचार्य र क्याबिनेट मन्त्री शशि पञ्जाको नेतृत्वमा रयाली निकालिएको थियो। ललित कला प्रतिष्ठानबाट शुरू भएको यात्रा धरमतालातर्फ अघि बढेको थियो। समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशल मीडिया ह्यान्डल एक्समा @AIR News Karsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ।
हर उडान से पहले एक फैसला होता है, हर फैसले से पहले एक सवाल, क्या मैं तैयार हूँ? अगर जवाब है हाँ, तो भारतीय वायुसेना आपका इंतजार कर रही है। AFCAT 1 of 2026 के आवेदन 10 नवंबर से 9 दिसंबर तक खुले हैं। अधिक जानकारी के लिए विजिट करें careerairforce.gov.in या afcat.edcil.co.in पर।
दार्जीलिङका लोकसभा सांसद राजु विष्टले पश्चिम बंगालमा पञ्चायत निकायहरूका चुनावका लागि 14 र 15 वित्त आयोग अन्तर्गत 2011 दिएको कोषको विवरण, वर्तमानमा चलिरहेको परियोजनाहरू, राष्ट्रिय ग्राम स्वराज योजना अन्तर्गत प्रशिक्षण अनि स्वामित्व योजनाको स्थितिबारे ताजा जानकारी मागेको बताउनु भएको छ। सुन्नुहोस् एक रिपोर्ट।
उहाँले एक प्रेस विज्ञप्ति जारी गर्नुहुँदै पञ्चायती राजमन्त्री राजीव रञ्जन सिंहबाट प्राप्त उत्तरले ग्रामीण निकायहरूलाई केन्द्रको बलियो सहायता प्राप्त भएको बताउनु भएको छ। सांसद विष्टले भन्नुभएको छ, 14 वित्त आयोग अन्तर्गत पश्चिम बंगालले 14,191.78 करोड़ प्राप्त गरेको थियो भने 15 वित्त आयोग अन्तर्गत 21,611 करोड़ छुट्याएको छ, जसमध्ये 19,639.99 करोड़ जारी गरिसकिएको छ। उहाँले राज्यले पहिलो किस्तको लागि आवश्यक प्रमाणपत्र अहिलेसम्म नबुझाएको कारण वर्ष 2025-26 को लागि दोस्रो किस्त बाँकी रहेको बताउनु भएको छ। उहाँले आश्चर्य प्रकट गर्दै भन्नुभएको छ, पश्चिम बंगाल सरकारले दार्जीलिङ जिल्लाको लागि चार खण्डहरू खोरीबारी, मतिगढ़ा, नक्सलबाड़ी र फाँसी का लागि मात्रै तथ्याङ्क अपलोड गरेको छ। पहाड़ी क्षेत्र दार्जीलिङमा पञ्चायतहरूसँग सम्बन्धित कुनै तथ्याङ्क यहाँ उपलब्ध छैन। यसै प्रकारले कालेबुङ जिल्लामा पञ्चायतहरू सम्बन्धित तथ्याङ्कहरू पनि गायब रहेको जानकारी दिनुहुँदै सांसद विष्टले यी कोषहरूको उपयोगको सम्बन्धमा साथै दार्जीलिङ र कालेबुङ जिल्लाहरूका पञ्चायत इलाकाहरूलाई आवंटित कोषहरूको बारेमा एउटा विस्तृत छानबिन गरिनु आवश्यक रहेको बताउनु भएको छ। आदित्य राय, आकाशवाणी खरसाङ।
अमृत 2.0 अन्तर्गत आवास एवं शहरी मामिला मन्त्रालयले कालेबुङ नगरपालिकालाई 196.97 करोड़ रूपियाँ आवंटन गरेको छ। यस अन्तर्गत दुई प्रमुख परियोजनाहरू स्वीकृत गरिएको छ, जसमा कालेबुङ नगरपालिकाभित्र 196.57 करोड़को पानी आपूर्ति योजना र 40 लाख रूपियाँ पार्कहरूको हरित क्षेत्र विकास प्रमुख रहेको छ। यो नयाँ परियोजनासितै लामो समयदेखिको कालेबुङमा पानीको समस्या समाधान हुने अपेक्षा गरिएको छ। यस आशयको जानकारी दिनुहुँदै दार्जीलिङका सांसद राजु विष्टले प्रधानमन्त्री नरेन्द्र मोदी अनि आवास र शहरी मामिला मन्त्री मनोहर लाल खट्टरको नेतृत्वमा केन्द्र सरकारले दार्जीलिङ पहाड़, तराई र डुवर्स क्षेत्रको विकासमूलक आवश्यकताहरूको लागि निरन्तर सहयोग गर्दै आइरहेको बताउनु भएको छ। जीटीए क्षेत्रमा कथित रूपले भएको अवैध शिक्षक नियुक्तिमाथि उच्च न्यायालयमा भइरहेको सुनवाई आज समाप्त भएको छ, जसमाथि अब केवल निर्णय आउन मात्रै बाँकी रहेको छ। यसबारे हाम्रो संवाददाताबाट एक विशेष रिपोर्ट सुन्नुहोस्।
यस आशयको जानकारी दिनुहुँदै ट्रेन अन इम्प्लोइज युथ वेलफेयर अर्गनाइजेसनका प्रमुख सुदन गुरुङले 313 शिक्षकहरूको अवैध नियुक्तिमाथि उच्च न्यायालयले आफ्नो निर्णयलाई सुरक्षित राखेको बताउनु भएको छ। उहाँले यसमाथि कलकत्ता उच्च न्यायालयको प्रिन्सिपल बेन्चमा अप्रेल 2023 नै सुनवाई चलिरहेको जानकारी गराउनुहुँदै यसमाथि न्यायालयले सही निर्णय सुनाउने आशा गरिएको बताउनु भएको छ। श्री गुरुङले न्यायालयको निर्णय सत्यको पक्षमा हुने आशा व्यक्त गर्नुहुँदै उहाँले दार्जीलिङ पहाड़मा दक्ष अनि निष्पक्ष रूपले शिक्षक नियुक्ति गर्नुको लागि स्कूल सर्भिस कमिशन लागू गर्नुपर्छ भन्ने माग पनि उठाउनु भएको छ। मुस्कान राई, आकाशवाणी खरसाङ।
दार्जीलिङ नगरपालिकाको घुमा समष्टि अन्तर्गत वार्ड नम्बर 1, 2, 3 र 4 हाम्रो गाउँ हाम्रो समाधान कार्यक्रम अन्तर्गत सञ्चालन हुने विभिन्न विकासमूलक कार्यहरूको आज एकमुष्ट रूपमा शिलान्यास कार्यक्रम सम्पन्न गरियो। दार्जीलिङ नगरपालिका अध्यक्ष दिपेन ठकुरेले यसको शिलान्यास गर्नुभयो। कार्यक्रम पश्चिम बंगाल सरकारको दूरदृष्टि अनुसार अघि बढ़ाइएको दार्जीलिङ नगरपालिका अध्यक्ष ठकुरेले जानकारी गराउनु भएको छ। नगरपालिकाका 32 वार्डहरूमा यो योजना कार्यान्वयन गरिने बताउनुहुँदै अध्यक्ष ठकुरीले घुम समष्टिका 4 वार्डबाट कुल 63 प्रस्ताव प्राप्त भएको जानकारी दिनुभयो। श्री ठकुरीले त्यसमध्ये 46 परियोजना स्वीकृत भई आजदेखि कार्य प्रारम्भ गरिएको बताउनुभयो। कार्यक्रममा स्थानीय वार्डवासी, नगर पार्षदहरू तथा विभिन्न सामाजिक प्रतिनिधिहरूको सक्रिय उपस्थिति रहेको थियो। श्रोताहरू, यो समाचार न्यूजन एआईआर मोबाइल एप र युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। यो आकाशवाणी खरसाङ हो। लेप्चा भाषालाई विद्यालयको पाठ्यक्रममा समावेश गरिनुपर्ने माग लिएर लेप्चा समुदायले आजदेखि कालेबुङदेखि कोलकातातर्फ पैदल यात्रा शुरू गरेको छ। सेफ लेप्चा ल्याङ्ग्वेजको ब्यानरमा शुरू गरिएको यस अभियानको थालनी आज डम्बर चौकबाट भएको छ। पैदल यात्रा शुरू गर्न अघि अभियानको एउटा टोलीले तृणमूल नेत्री शान्ता छेत्रीको नेतृत्वमा जिल्ला अधिकारीलाई भेट गरेर एउटा ज्ञापन पत्र पनि बुझाए भने पैदल यात्रामा निस्केका लेप्चाहरूलाई सम्बोधन गर्दै दर्जी टी लेप्चाले वर्तमान सरकारले नै लेप्चाहरूको माग पूरा गर्ने कुरामा आफूहरू आश्वस्त रहेको बताउनु भएको छ। पश्चिम बंगाल सरकारद्वारा खरसाङ खण्ड विकास अन्तर्गत पञ्चायत समिति कार्यालयमा खरसाङ खण्ड विकास अधिकारी कौशिक चक्रवर्ती, पञ्चायत समिति कर्माध्यक्ष वीरेन्द्र तामाङ अनि एमएससी अधिकारीको हातबाट क्षेत्रका शिल्पकारहरूलाई हस्तशिल्प कार्ड वितरण गरिएको छ। सरकारबाट पाउने यस्ता सहुलियतहरूले मानिसहरूलाई धेरै लाभ पुग्ने र यसको लाभ उठाउन सबै अघि आउनुपर्ने पञ्चायत समिति कर्माध्यक्ष वीरेन्द्र तामाङले जानकारी दिनुभएको छ। एपीजे कोलकाता सहित साहित्य महोत्सव आगामी वर्षको 9 जनवरीदेखि शुरू हुनेछ, जसको समापन 11 जनवरीमा हुनेछ। आयोजकहरूले यस 3 दिवसीय महोत्सवमा साहित्य, सिनेमा, संगीत, इतिहास, राजनीति, भोजन, संस्कृति अनि समकालीन सामाजिक मुद्दाहरूमा संवादको व्यापक मञ्च प्रस्तुत गर्नेछ। यस पटकको कार्यक्रममा देश विदेशका केही चर्चित लेखक, चिन्तक, कलाकार र वरिष्ठ व्यक्तिहरू उपस्थित रहनेछन्। महोत्सवको आयोजन शहरका 3 प्रमुख स्थलहरू क्रमैले अलिपुर म्युजियम, अक्सफोर्ड बुक स्टोर, द पार्क कोलकातामा हुनेछ। एकेएलपी निदेशक अञ्जुम कटियालले भन्नुभयो, वर्ष 2026 संस्करणमा जेन्डर, इतिहास तथा अनुवाद जस्ता मुद्दाहरू विशेष प्रकाश पारिनेछ, जुन वर्तमान सामाजिक चर्चाको केन्द्रमा छन्। यसका साथै अक्सफोर्ड बुक स्टोरमा अक्सफोर्ड जुनियर लिटरेरी महोत्सवको पनि आयोजना हुनेछ, जसमा बालबालिका तथा युवा पाठकहरूको लागि मिट द अथर, 17 रचनात्मक कार्यशालाहरू, वर्ड गेम्स औ कथा सुनाउने जस्ता विशेष कार्यक्रम राखिनेछ। मौसम विभागले यो साता पनि शीतलहरमा कुनै कमी नआउने सम्भावना व्यक्त गरेको छ। कोलकातामा पनि तापक्रम सामान्य भन्दा कम रहेको छ। विभाग अनुसार अहिले बंगालको खाड़ीमा कुनै नयाँ चक्रवात बन्ने सम्भावना छैन। यही कारण उत्तरबाट आउने चिसो हावा बिना कुनै अवरोध पूरै बंगालमा प्रवेश गरिरहेको छ, जसका कारण तापक्रम लगातार घटिरहेको छ। अब अन्तमा यस बुलेटिनका प्रमुख समाचार। लोकसभामा चुनाव सुधारहरूमाथि चर्चा जारी छ। गृहमन्त्री अमित शाहले राष्ट्रगीत वन्दे मातरम देशभक्ति त्याग र राष्ट्रिय चेतनाको प्रतीक बनेको छ, जसले स्वतन्त्रता आन्दोलनको मार्ग प्रशस्त गरेको बताउनु भएको छ। सर्वोच्च न्यायालयले पश्चिम बंगाल र अन्य राज्यहरूमा एफआईआरको दोस्रो चरणको अभियानमा संलग्न बीएलओ र अन्य अधिकारीहरूलाई प्राप्त धम्कीलाई गम्भीरतापूर्वक लिएको छ। दार्जीलिङका लोकसभा सांसद राजु विष्टले संसदको वर्तमान सत्रमा पश्चिम बंगालमा विभिन्न योजनाहरूबारे जानकारी लिएको बताउनु भएको छ र लेप्चा भाषालाई विद्यालयको पाठ्यक्रममा समावेश गरिनुपर्ने मागमा लेप्चा समुदायले आज कालेबुङदेखि कोलकातासम्म पैदल यात्रा शुरू गरेका छन्। यसका साथै आकाशवाणी खरसाङबाट प्रादेशिक समाचार पूरा भयो। अघिल्लो समाचार अहिले बेलुकी 7:50 मा सुन्न सक्नुहुनेछ।